नमस्ते, कार्यक्रम सार्वजनिक प्रसारण सरोकारबाट म जनार्दन विष्टको आम नागरिकको सूचना, समाचार, शिक्षा र मनोरञ्जनको भरपर्दो र प्रभावकारी आधारका रूपमा रहेको प्रसारण माध्यम स्वयंको विविध पक्षहरूका बारेमा चर्चा गरिने सार्वजनिक प्रसारण सरोकार कार्यक्रमको यो अर्को श्रृंखलामा सबैलाई स्वागत छ। रेडियो नेपालबाट साप्ताहिक रूपमा ठिक यसै समयमा प्रसारण हुने यो कार्यक्रममा सार्वजनिक प्रसारण क्षेत्रका नयाँ नयाँ अवधारणा, अभ्यास र प्रचलनका बारेमा जानकारी दिनुका साथै सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिनेछ। प्रसारण सरोकारको आजको विषयमा पनि हामी सार्वजनिक प्रसारण सेवाका विविध पक्षहरूमा नै केन्द्रित रहनेछौं। मुलुकका दुई अग्रणी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी छुट्टै स्वतन्त्र प्रसारण निकाय सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्ने प्रयास जारी छ। सो सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई अहिले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलमा रहेको छ। आज हामी यी र यस्तै विषयमा केन्द्रित रहेर त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता तथा आम संचार विभागका उप प्राध्यापक एवं नेपालमा सामुदायिक रेडियो प्रसारण शुरूआतका एक अभियन्ता तथा रेडियो विज्ञ घमराज लुइटेलसँग कुराकानी गर्दैछौ। घमराजजी, स्वागत छ यहाँलाई रेडियो नेपालको प्रसारण सरोकार कार्यक्रममा।
धन्यवाद।
सबभन्दा पहिला म यहाँसँग के जान्न चाहन्छु भने अहिले नेपालको आम संचार तथा प्रसारण क्षेत्रमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटा छुट्टै स्वतन्त्र सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्ने एउटा पहल भइरहेको छ। संसदमा यो समितिमा छलफलमा पनि रहेको छ। नेपालमा सार्वजनिक सेवा प्रसारणको आवश्यकता कतिको महसुस गर्नुभएको छ यहाँले?
धन्यवाद जनार्दनजी, यो विषय चासोको विषय हो। अब म रेडियोमा लागिरहेको मान्छे भएको नाताले, अब यो विषय पठन पाठन गर्ने मान्छे भएको नाताले पनि म यसमा सरकारवाला जस्तै हुँ र मलाई यो जानकारी छ कि नेपालमा लामो समयदेखि नेपालको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई चाहिँ सार्वजनिक प्रसारण सेवामा लैजानका लागि प्रयासहरू भइरहेका थिए र त्यो हुँदाहुँदै केही वर्ष यता यसको ऐनको ड्राफ्ट बनेर, एउटा विधेयकको ड्राफ्ट बनेर राष्ट्रिय सभामा गएर राष्ट्रिय सभाबाट चाहिँ पारित भएर अहिले प्रतिनिधि सभामा गएको छ र अहिले यहाँले भने जस्तै त्यो छलफलको रूपमा रहेको छ र यो बारेमा म जानकार छु। एउटा अर्को कुरा चाहिँ यो वास्तवमा ढिलो भएको हो। किन ढिलो भएको भने अब अहिले हामी पब्लिक सर्भिस ब्रडकास्टिङको कुरा गर्दैछौ, तर पश्चिमाहरू जहाँबाट भनौँ न बेलायतबाट पब्लिक सर्भिस ब्रडकास्टिङ अगाडि आएको हो सार्वजनिक प्रसारण सेवा। अब यहाँलाई हामी सबैलाई थाहा छ 1927 त्यहाँको एउटा राजकीय आदेश मार्फत बीबीसी जुन ब्रिटिस ब्रडकास्टिङ कम्पनीलाई 1922 प्रसारण भएको कम्पनीको रूपमा प्रसारण भएको निजी क्षेत्रको प्रसारण सेवालाई सार्वजनिक प्रसारण सेवा बनाइयो र त्यो करिब करिब 10-10 वर्षको एउटा सम्झौता जस्तो एउटा चाहिँ चार्टरहरू मार्फत आदेश जस्तो मार्फत चाहिँ त्यो बीबीसी अहिलेसम्म पनि चल्दै आएको छ। यद्यपि कहिले काहीँ त्यो 10 वर्षको हुन्छ, कहिले छोटो पनि हुन्छ, तर त्यहाँको रोयल चार्टर मार्फत नै त्यो बीबीसी चाहिँ चल्दै आएको छ पब्लिक सर्भिस ब्रडकास्टिङ। तर के छन् त्यही पश्चिमा देशहरूमै यतिखेर पीएसबी नभनेर पीएसएमको कन्सेप्ट आएको छ। पीएसएम भनेको चाहिँ पब्लिक सर्भिस मिडिया भनेर, किनभने अब जुन हिसाबले यो ब्रडकास्टिङ मात्रै भन्दा अब सानो हुन्छ, यो 20 शताब्दीको ब्रडकास्टिङ थियो अनि 21 शताब्दीमा आउँदा अब चाहिँ यो चाहिँ ब्रडकास्टिङ नभएर अब मिडिया, यसले खालि प्रसारण मात्रै गर्ने होइन, प्रसारण बाहेकका अरू मिडिया गतिविधि पनि यसले गर्नुपर्छ। जुन अहिले अब यो मिडिया कन्भर्जेन्सको कुरा आएको छ त्यो आउँदा उनीहरू त पीएसएममा गइसके, अब हामी भर्खर पीएसबीको लागि त्यो पनि प्रयास गर्दैछौँ र त्यो पनि अहिलेसम्म चाहिँ अब मूर्त रूप भएर रेडियो नेपाल र नेपाल टेलिभिजन चाहिँ पीएसबीमा गइसकेका छैनन्। यद्यपि आशा गरौँ अब यो छिटै कानुनी प्रक्रियाहरू पूरा भएपछि चाहिँ जान्छन् होला।
घमराजी, यहाँले पीएसएमको कुरा उठाउनु भयो, अहिले चाहिँ मिडिया कन्भर्जेन्स भइसक्यो, प्रसारण माध्यम होइन, त्यहाँ चाहिँ अब मल्टिमिडिया प्लेटफर्मबाट चाहिँ टेक्स्टहरू पनि आउने, हरेक चिज भएको भएर चाहिँ अब यो पब्लिक सर्भिस मिडियाको रूपमा जानुपर्छ भन्ने नयाँ कन्सेप्ट पनि बताउनु भयो। तर हामीले पीएसएम पीएसबी जेसुकै नाम दिए पनि वास्तवमा यसको निर्धारण भनेको चाहिँ यो स्वतन्त्र निकाय हुनुपर्ने, यसमा कतैबाट हस्तक्षेप हुन नहुने, यो आर्थिक रूपमा पनि एकदमै स्वतन्त्र हुनुपर्ने, एडिटोरियल सम्पादकीय रूपमा पनि स्वतन्त्र हुनुपर्ने, कार्यक्रमहरू पनि यसको पूरै देशलाई समेट्ने खालको हुनुपर्ने, नाफामूलक कमर्सियल हुन नहुने, यस्ता यसका पीएसबीका फन्डामेन्टल्सहरू त आखिर पीएसएम भए पनि पीएसबी भए पनि एउटै नै आउनुपर्छ होइन, के लाग्छ यहाँलाई?
त्यो त हो, यहाँले भनेको कुरा मेरो विमति छैन, त्यो सही हो। वास्तवमा अथवा पब्लिक सर्भिस भने पनि पीएसएम भने नि पीएसबी भने पनि अघि हामीले पब्लिक सर्भिस मिडिया भन्यौँ, सार्वजनिक प्रसारण भनेर सार्वजनिक मिडिया होइन त्यो हुने कुरा आयो. अब त्यो जे भने पनि यहाँले अघि भनेका विशेषता हुनै पर्दछ कि त्यो स्वतन्त्र पनि हुनु पर्यो, त्यसले राष्ट्रिय आवश्यकता राष्ट्रिय एउटा महसुस गरिन्छ, राष्ट्रिय हित त्यसमा जानु पर्यो र राजनीतिक हस्तक्षेपहरू हुनु भएन, अर्थ र राजनीतिबाट मुक्त रहनु पर्यो र यसको स्वायत्तता कायम रहनु पर्यो, सम्पादकीय स्वायत्तता कायम रहनु पर्यो भन्ने त एकदम प्राथमिक शर्त नै हो नि त.
मैले घमराजीलाई यो किन सोधेको भने मैले केही महिना अगाडि मालदिप्सको एकजना पत्रकारसँग मेरो भेट भएको थियो अनि मैले उहाँ चाहिँ पब्लिक सर्भिस मिडिया भनिरहेछ मालदिप्समा, उहाँ चाहिँ पीएसएम मालदिप्सको प्रतिनिधिको रूपमा चाहिँ मैले भेटेको थिएँ अनि मैले सोधेँ कस्तो खालको संस्था हो त पीएसएम भनेपछि, मैले चाहिँ ठ्याक्कै यो पब्लिक सर्भिस ब्रडकास्टिङ कन्सेप्टमा यो स्वतन्त्र निकाय होला भन्ने मैले भनेर सोधेको. उहाँले चाहिँ के भन्नुभयो भने यो चाहिँ पुरै मालदिप सरकारकै फन्डिङबाट हुन्छ, यो एउटा पुरै सरकारी संचार माध्यम हो भन्नुभयो. त्यसैले मलाई के लाग्यो भने हामीले पब्लिक सर्भिस मिडिया या पब्लिक सर्भिस भन्ने वर्डहरू शब्दावली प्रयोग गरे पनि कुनै कुनै देशहरूमा चाहिँ सरकारबाट नै सञ्चालित भएको पनि देखिँदो रहेछ, त्यो त वास्तविक पब्लिक सर्भिस भएन नि होइन?
त्यो भएन भएन, त्यो त उही नाम मात्रै राखेको देखियो
हजुर,
नाम मात्रै राखेको देखियो. जस्तो के छ भने बेलायतको बीबीसी भनौँ न, बीबीसी अब उसको जुन स्वभाव छ त्यो पब्लिक सर्भिस स्वभाव छ र उसलाई संसदले त्यहाँको सरकारले बजेट ल्याउँछ, संसदले अनुमोदन गर्छ, त्यो बजेट स्वीकृत गर्छ र त्यसरी उसले बजेट पाउँछ. त्यो बजेट पाउने आधार भनेको बेलायत मात्रै नै, कैयन अरू युरोपेली देशहरू त्यो प्रयास र अभ्यास छ कि सुने बापत हेरे बापत श्रोता दर्शकले शुल्क तिर्ने चलन छ त्यहाँ, मासिक रूपमा वार्षिक रूपमा त्यो शुल्कबाट आएको रकमलाई आधार मानेर अनि त्यहाँको सरकारले बजेट बनाएर दिन्छ र सरकारको हस्तक्षेप कम हुन्छ किनभने नियुक्तिका प्रोसेसहरू पनि त्यसरी हुन्छ. जस्तो बेलायतमा भन्नुहुन्छ भने त्यहाँको क्राउनले अथवा राजा, अब अहिले राजा भएकोले राजाले नियुक्त गर्दछन् बेलायतमा त्यहाँको चेयरपर्सनलाई भनौँ न त्यहाँको अध्यक्षलाई. अब भारतमा हेर्नुहुन्छ भने भारत बीबीसी भन्दा कैयन हिसाबले कन्टेन्टमा स्वतन्त्रता जोगाउन भारतको प्रसार भारतीलाई कुनै कुनै ठाउँमा अप्ठ्यारो छ. जस्तो त्यहाँको प्रसार भारती ऐनको दफा 23 के भन्छ भने भारतको सार्वभौम सत्ता, राष्ट्रिय एकता, राष्ट्रिय एउटा सम्मान, राष्ट्रिय एउटा इन्टिग्रिटीका कुराहरू आउँदा, त्यहाँको अमन चयन तथा विषयहरू, शान्ति सुरक्षा यो आउँदाखेरि भारतको सरकारले चाहिँ कुनै सार्वजनिक महत्वको हिसाबले कुनै कुरा प्रसारण गर्न अथवा नगर्नलाई निर्देशन दिन सक्छ भन्छ कि त्यहाँ. तर बीबीसीलाई त्यसो भन्दैन, एउटा त्यो अवस्था छ है. नेपालमा हेर्नुहुन्छ भने त भारतको हिसाबले पनि निकै कमजोर हामीले चाहिँ ऐन ल्याएका छौँ होइन, हाम्रै सन्दर्भमा पनि. हाम्रो पनि भन्दाखेरि हामीले पीएसबी भने पनि जस्तो यसको परिषद एउटा चाहिँ रहने व्यवस्था छ परिच्छेद 3(6) यो परिषद नीति निर्माण गर्ने, यो परिषद चाहिँ र नीतिगत निर्देशनहरू दिने एउटा ठूलो वृहत निकाय हो. र अब यो नेपाल टेलिभिजन र रेडियो नेपाल जब एकीकृत रूपमा जान्छन् त्यो गइसकेपछि बन्ने संरचनाको सबभन्दा माथिको संरचना त्यो हुन्छ जसको नेतृत्व अथवा अध्यक्षता चाहिँ या संचार सूचना प्रविधि मन्त्री अथवा चाहिँ राज्य मन्त्रीले गर्नुहुन्छ. त्यसपछि अर्थ सचिव, कानून न्याय, संसदीय व्यवस्था सचिव, संचार सचिव, संघीय मामिला सचिव हुँदै अनि प्रदेशहरूबाट विभिन्न पेसाकर्मी, समाजसेवी भन्दै पत्रकार महासंघ, चलचित्र विकास बोर्ड, उद्योग वाणिज्य महासंघ, विज्ञापन संघ, यो चाहिँ विश्वविद्यालय तहबाट पनि, प्राध्यापक सहप्राध्यापक तहबाट पनि, पिछडा वर्ग लगायत विभिन्न गरेर एउटा विशाल ठूलो एउटा चाहिँ संरचना चाहिँ नियुक्त गर्न सक्ने देखिन्छ. त्यो चाहिँ सरकारले नियुक्त गर्छ हाम्रोमा होइन, नेपाल सरकारले नियुक्त गर्छ. अब यो हुनुपर्ने के थियो भन्दा त्यही कुरा भारतमा हामीले हेर्यौँ भने त्यहाँ चाहिँ संसदले गर्दछ, संसदमा जब त्यो आउँछ र त्यसका आधारमा चाहिँ राष्ट्रपतिले नियुक्त गर्दछन् भारतमा. अब त्यही कुरा जापानमा जानुभयो भने त्यहाँ के छ भन्दाखेरि जापानमा चाहिँ त्यहाँको डायट भनेको त्यहाँको संसदको दुवै सदनले पहिले त्यहाँको गभर्नरहरूको चाहिँ नामहरू स्वीकृत गर्दछ, त्यसपछि डायटका दुवै सदनले स्वीकृत गरेपछि मात्रै त्यहाँको प्रधानमन्त्रीले चाहिँ गभर्नरहरू नियुक्त गर्दछन् भन्दा कुन खालको नियुक्ति भएका आधारले त्यो कति बलियो हुन्छ भन्ने एउटा कुरा हुन्छ. अनि सरकारकै संरचना रह्यो, सरकारकै त्यसमा चाहिँ मन्त्रीजीहरू रहनुभयो, सचिवजीहरू रहनुभयो त्यसमा भने, अब त्यसले सम्पादकीय स्वतन्त्रता त्यो फर्म्याटमा आएको निकायले गर्न सकिसके सक्दैन त भन्ने कुरा आउँदाखेरि चाहिँ यसमा चाहिँ काहीँ न काहीँ डाउट हुन सक्छ. फेरि कार्यकारी समिति त्यो परिषदभित्र बन्ने व्यवस्था छ नेपालमा, त्यो कार्यकारी समितिलाई एउटा के अधिकार दिएको छ भनेदेखि जिम्मेवारी भनौँ न सम्पादकीय स्वतन्त्रता र निष्पक्षताको संरक्षण गर्न कार्य समिति त्यो कार्यकारी समितिले चाहिँ त्यो गर्नुपर्छ भनेर छ. अब यो फर्म्याटमा त्यो कार्यकारी समिति पनि सरकारले नियुक्त गर्दछ, त्यो जब यो सबै हुँदा चाहिँ के देखिन्छ भने त्यसको कार्यकारी समितिको अध्यक्षलाई नेपाल सरकारले हटाउन सक्दछ, सदस्यहरूलाई मन्त्रालयले हटाउँछ. पठाउन सक्दछ संचार सम्बन्धित विभागीय मन्त्रालयले। यो फर्म्याट हामीले हेर्यौँ भने के देख्छौँ भने हाम्रो सन्दर्भमा चाहिँ यो स्वायत्तता अथवा यो चाहिँ सम्पादकीय स्वतन्त्रता जति हामीले एउटा परिकल्पना गरिरहेका छौँ त्यो भोलि अभ्यासमा हुँदैन कि भन्ने एउटा चाहिँ देखिन्छ। यसको लागि चाहिँ के हुनु पर्थ्यो मलाई व्यक्तिगत रूपमा लागेको भने यो परिषद बन्दाखेरि नि सरकारका अङ्गहरूपट्टिबाट होइन कि यो चाहिँ पार्लियामेन्ट संसदका अङ्गहरूपट्टिबाट बन्नु पर्दथ्यो कि संसदको जस्तो त्यसमा सभामुख अथवा उपसभामुख अथवा कुनै संसदीय समितिको अध्यक्ष अथवा सभापति भनौँ उहाँहरूको संयोजकत्वमा अथवा अध्यक्षतामा बनेको भएदेखि र यतापट्टि अनि सरकार अन्तर्गतका निकायहरू बसेको भएदेखि त्यो लियाजो संयोजन पनि मिल्ने थियो र त्यसको स्वायत्तता पनि उच्च स्तरीय हुने थियो। हाम्रोमा चाहिँ यो अभ्यास गर्ने क्रममा अहिले जुन ड्राफ्ट बनेको छ यसमा यो कमी कमजोरी देखिएको छ होइन। यसले गर्दाखेरि चाहिँ यो जति भोलि अभ्यास गर्दाखेरि किनभने कार्यकारी निकाय भनेको त जहिले पनि तपाईँ के हो भने यसले यसको स्वभावै हस्तक्षेपकारी स्वभाव हुन्छ। कार्यकारीको स्वभाव जस्तो भनौँ सरकारको स्वभाव त हस्तक्षेपकारी स्वभाव हो नि त। त्यही भएर अरू देशहरूतिर चाहिँ के गरिएको छ भन्दाखेरि अघि यहाँले भने जस्तो मालदिव संस्था यस्ता त्यो त हाम्रो उदाहरणै मिल्दैनन् तिनीहरू होइन। त्यो त सरकारी नियन्त्रणकै संस्था भए नाम जेटिए भने तर जुन ढङ्गले चलेको छ जस्तो जापानको एनएचके भनौँ अथवा भारतमै प्रसार भारती ऐनलाई अभ्यास गरेर प्रसार भारतीलाई त्यहाँ अभ्यास गर्दाखेरि पनि उनीहरूको संरचना बलियो छ। हटाउनु परे पनि राष्ट्रपतिले हटाउँछ एउटा सिफारिस हुन्छ त्यहाँ त्यो सिफारिस समिति जस्तो नियुक्तिमा पनि सिफारिस समिति हुन्छ त्यहाँ एउटा छनौट कमिटीको चाहिँ सिफारिस समिति चाहिँ राष्ट्रपतिको पनि तर्फबाट नियुक्ति गरेको एकजना हुन्छ अरू काउन्सिल अफ स्टेटको अध्यक्ष हुन्छ प्रेस काउन्सिलको अध्यक्ष तीन सदस्यीय हुन्छ। हाम्रोमा सरकारले सिधै नियुक्त गर्ने भन्दाखेरि सरकारले नियुक्त पनि गर्यो होइन अब त्यसपछि हटायो पनि भन्दा त त्यो उत्तरदायी बढी सरकारप्रति हुने बित्तिकै र अर्को एउटा दफा 25 के छ भन्नुहुन्छ भने नेपाल सरकारले निर्देशन दिन सक्ने भनेको छ सार्वजनिक प्रसारण सेवालाई समय अनुसार चाहिँ नेपाल सरकार निर्देशन दिन सक्नेछ भनेको छ। भनेपछि यी प्रावधानहरूले गर्दाखेरि हामी जुन खालको अभ्यास गर्दैछौँ अहिले यो संसदमै यो विधेयक रहेको बेलामा अझ प्रतिनिधि सभामा यो विधेयक आएको बेलामा चाहिँ यसमा चाहिँ प्रतिनिधि सभाका माननीय सदस्यज्यूहरूले पनि एकपल्ट मनन गर्नुपर्छ होला जस्तो मलाई लाग्दछ। किनभने हामीले कस्तो मोडल बनाउने हामीले सरकार नियन्त्रित नै मोडल बनाउने यो दुनियाँ दुखै गर्नुपर्ने छँदैछ त अलरेडी हामीसँग जे छँदैछ नि त्यो चलेकै छ त्यसैलाई अलिकति बढी स्वायत्तता दिउँ त्यो हुन्थ्यो। यदि हामीले सार्वजनिक प्रसारण नै बनाउने हो भने चाहिँ यो कमजोर ऐन बनाएर यसलाई हामीले चाहिँ यसका आधारमा हामी सार्वजनिक प्रसारणमा छौँ है भन्नु चाहिँ त्यति धेरै सान्दर्भिक हुँदैन। किनभने हाम्रो देश पनि प्रजातान्त्रिक देश हो लोकतान्त्रिक देश हो उदार राजनीतिक प्रणाली भएको देश हो र यो हिसाबले हेर्दाखेरि जस्तो हामीले त त्यस्तै देशहरूसँग तुलना गर्नु पर्यो नि त जापान जस्तो अमेरिका जस्तो बेलायत जस्तो हेर्नु पर्यो कि हेर्दाखेरि
एकदमै महत्वपूर्ण कुरा औल्याउनु भयो कि यो अब बन्ने सार्वजनिक प्रसारण संस्थाको चाहिँ स्वायत्तताको भनौँ न यो यसमा नियन्त्रणको विषयलाई चाहिँ यहाँले यसलाई स्वतन्त्र रूपमा राख्नुपर्छ भन्नुभयो। यो विषयमा चाहिँ दुईटा धारणाहरू पनि कहिलेकाहीँ अर्को कस्तो धारणा पनि देखिन्छ भन्दाखेरि चाहिँ अब यो सबभन्दा पहिला एउटा परिषद भयो सबभन्दा माथि नीति नियमहरू निर्देशन गर्ने अनि त्यसपछि कार्यकारी समिति भयो अनि त्यसरी आउँछ र यहाँ चाहिँ यो यसको स्वायत्तताको यसको निष्पक्षताको कुरा उठाउँदाखेरि चाहिँ सरकारको प्रतिनिधि नहुने या सकेसम्म नहुने भए पनि कम हुने भन्ने एउटा मोडुल भयो र अर्को मोडुल चाहिँ संसदबाट सांसदहरू या सभामुख संसदको कुनै समितिबाट चाहिँ त्यसरी लैजाने भन्ने कुरा भयो। तर प्रजातान्त्रिक मुलुकहरूमा हाम्रै नेपालमा कुरा गर्दाखेरि पनि आखिर अल्टिमेटली त सभामुख पनि कुनै पार्टीबाट नै आएको जस्तो हुनुहुन्छ। अब भलै त्यहाँ सभामुख बनिसकेपछि पार्टीगत आबद्धता हुँदैन अर्थात् संसदीय समितिहरूका सांसदहरू पनि कुनै न कुनै पार्टीबाट आएको पृष्ठभूमि हुन्छ त्यो कारणले पनि असर पर्छ कि के लाग्छ यहाँलाई कतै न कतै त राजनीति त्यहाँ जोडिएको देखिन्छ त्यसलाई चाहिँ कसरी हल गर्न सकिन्छ जस्तो लाग्छ त।
अनि यहाँले भनेको कुरामा हामीले कसरी हेर्नुपर्छ भने त्यो संरचना कस्तो होले गर्दछ होइन। अब एउटा दलीय व्यवस्था भएको देशमा दलीय व्यवस्था भएको राजनीतिक प्रणाली भएको देशमा दलहरू हुनु भनेको कुरा र दलहरूको तर्फबाट प्रतिनिधित्व हुनु भनेको कुरा त त्यो त स्वाभाविक नै भयो। तर संसदमा निर्वाचित भएर गइसकेपछि सांसद भइसकेपछि अथवा संसदको सभामुख भइसकेपछि उहाँको जिम्मेवारी त ऐनले संविधानले त स्वायत्त स्वतन्त्र र एउटा सर्वोच्च ठाउँमा राखेको छ नि त। सांसदज्यूहरूलाई त्यहाँ चाहिँ अभय छ बोल्न उहाँहरूलाई होइन उहाँहरूको विशेष अधिकार छ जुन कुरा पनि उहाँहरूले बोल्न सक्नुहुन्छ बोलेको आधारमा उहाँहरूलाई थुनछेक गर्न सकिँदैन। यस्तो कुराहरू त अरूतिर त छैन नि कर्मचारी तन्त्र र राजनीतिक तह भनेको त त्यसरी फरक पर्ने हो नि त। अब भनौँ न राष्ट्रपति पनि त कुनै दलकै गरेर बस्नुहुन्छ नि तर राष्ट्रपतिले गर्ने नियुक्ति भनेको बढी भनौँ न सरकारको कुनै मन्त्रालयको हातबाट फुत्त गरे जस्तो त हुँदैन नि त। त्यस्तो त प्रक्रिया हुने भयो होइन। र संसदीय समितिहरू अथवा संसदको सभामुख अथवा उपसभामुख अध्यक्ष भएर फेरि नेपाल सरकारका कोही पनि हुनुहुँदैन भन्ने त होइन नि, तर कसले नेतृत्व गर्ने भन्ने कुरा महत्वपूर्ण हो कि त्यसले त्यसको स्वरूप कस्तो हुन्छ। जस्तो यहाँ त अदालतको न्यायाधीश नै तपाईँको दलहरूको तर्फबाट पनि गइरहेको छ नि त मान्छे त, तर गएपछि गर्ने फैसलामा त उहाँले त निष्पक्ष गर्नुहुन्छ भन्ने मान्यता हुन्छ नि। त्यस अर्थमा कुन ठाउँमा को बसो भन्ने कुराले त्यो ठाउँले प्रभाव पार्ने फरक पार्ने भएर त्यसको चाहिँ फर्म्याट स्वरूप अथवा त्यसको चाहिँ हैसियत फरक पार्ने भएको कारणले गर्दाखेरि यी कुराहरू गर्नु पर्यो त हो नि।
जस्तै अब हामीले आर्थिक रूपमा चाहिँ सार्वजनिक प्रसारण सेवालाई भनौँ न छुट्टै रूपमा राख्नको लागि सरकारको फण्ड नलिनको लागि अर्थात चाहिँ कुनै कमर्सियल या कुनै व्यापारिक प्रयोजनबाट नाफामूलक आमदानीहरूबाट प्रभावित नहुनको लागि चाहिँ यहाँले त्यस्तो कुनै मोडल देख्नु भएको छ जो आर्थिक रूपले एकदमै सस्टेनेबल दिगो बनाउन सकिने सार्वजनिक सेवा प्रसारणलाई?
यहाँनिर हामीले एउटा के हेर्नुपर्छ भने सम्पादकीय स्वतन्त्रता अथवा त्यो संस्थाको संरचना र अर्थव्यवस्था चाहिँ अलिकति फरक कुरा हुन्। किनभनेदेखि त्यसको संरचनामा सरकारको जति धेरै संलग्नता हुन्छ त्यति नै त्यो हस्तक्षेपकारी बन्ने डर रहन्छ। यसको संरचनामा यसका अवयवहरूमा जति सरकारको संलग्नता बढी हुन्छ त्यति नै धेरै हस्तक्षेपको डर हुन्छ। तर सरकारले दिने बजेट भनेको सरकारले आफूले तोकेर मन्त्रालयले दिने बजेट होइन कि, यो चाहिँ कस्तो बजेट भन्दाखेरि आखिरी सरकारले चलाउने बजेट भने त सम्पूर्ण बजेट त नागरिकको करबाट आएको बजेट हो नि त, होइन? करबाट आएको राजस्वबाट आएको पैसा हो। तर त्यसो हुँदा के भने सरकारले यसलाई एउटा स्वविवेकले एकजना मन्त्रीसँग त्यहाँको चिफको अथवा त्यहाँको अध्यक्ष अथवा त्यहाँको भन्नु कार्यकारी समितिको अध्यक्ष अथवा त्यसको कार्यकारी प्रमुखको चाहिँ राम्रो सम्बन्ध भयो अलिक बढी बजेट आउने, अलिकति नराम्रो सम्बन्ध भयो नआउने, त्यहाँको सचिवजीसँगै अलिकति नराम्रो नआउने, राम्रो भयो आउने। यो प्रथा जुन अहिले अद्यापि पनि सरकारी सञ्चार माध्यम लगायत सरकारी संयन्त्रहरूमा यो छ, तर यो नहोस् भन्नका लागि संसदले बजेट छुट्याएको बजेट आउनुपर्छ के। त्यो भयो भने के हुन्छ भने जस्तो हरेक वर्ष संसदले अघिल्लो वर्षभन्दा त नघटाइकन बजेट दिन्छ नि त, संसदले त आएको बजेट त घटाउनु मिल्दैन, बरु बढाएर दिनुपर्ने हुन्छ। त्यो अवस्थामा हेर्दाखेरि त्यसको लाग्ने बजेट जति संसदले तपाईँको चाहिँ छुट्टिन्छ अथवा बजेट भाषणमा अर्थमन्त्रीजीले लगेर राष्ट्रिय प्रसारण अवयव अथवा त्यो संरचनालाई यति भनेर उहाँले दिनुहुन्छ, होइन? त्यो दिइसकेपछि त्यहाँ छलफल हुन्छ, नपुगे थपिन्छ र त्यस पछाडि त्यो एउटा ऐन बन्दछ। त्यो ऐन बनिसकेपछि आर्थिक ऐनको रूपमा आउँछ, त्यो बजेट पारित भइसकेपछि त्यो आर्थिक ऐनको रूपमा आइसकेपछि त्यो बजेट चाहिँ पाउनु पर्दछ के। त्यो बजेट पाइयो भने के हुन्छ भने यो चाहिँ पटकै रूपमा कुनै व्यक्ति हुनु र नहुनु, कुनै व्यक्ति खुसी हुनु र रिसाउनुको सरोकार रहँदैन। एउटा यो भयो, जस्तो अहिले के छ भने अर्थतन्त्रको कुरा गर्दाखेरि चारवटा मूल स्रोतहरूलाई यो प्रस्तावित ऐनले हेरेको छ, राष्ट्रिय सभाबाट पारित भएको ऐनले चारवटालाई हेरेको छ। एउटा नेपाल सरकारबाट प्राप्त अनुदान भनेको छ, होइन? यो चाहिँ नेपाल सरकारबाट प्राप्त अनुदान भनेको चाहिँ कस्तो हुनुपर्छ भने संसदले छुट्याएर नेपाल सरकार मार्फत प्राप्त बजेट भनेर हुनुपर्छ यो, होइन? त्यसपछि अर्को भनेको संघ प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान भनेको छ, संघ प्रदेश र स्थानीय संरचनाहरू त्यहाँको जुन सभाहरू छन् ती सभाहरूबाट अथवा त्यहाँको संसद प्रदेशको संसदबाट स्वीकृत भएर आउने बजेट भन्ने यसलाई त्यसरी बनाउनु पर्दछ। र अर्को विदेशी सरकार अथवा विदेशी संस्थाबाट आउने भनेको छ, त्यो नेपाल सरकारको स्वीकृति लिएर विदेशी सरकार र संस्थाबाट पनि लिने व्यवस्था गरेको छ। अर्को आफ्नै पनि आमदानी भनेको छ, यो आफ्नै आमदानी हुन सक्छ ती विभिन्न तरिकाका उपायहरूबाट कार्यक्रमहरूबाट अरू हिसाबले आउन सक्ने ठाउँ राखेको होला जस्तो मलाई लाग्दछ, अथवा पब्लिक सर्भिस सूचनाहरूबाट आउने पनि हुन सक्दछ। त यति चारवटा व्यवस्था गरेको छ, यो चारवटा व्यवस्था भन्दा बाहिर त हामीले सोच्नु पनि हुँदैन। तर एउटै कुरा के हो भने यसको लेखाइ चाहिँ फरक हुनुपर्दछ। नेपाल सरकारबाट प्राप्त अनुदान भन्दा चाहिँ यो अहिले भइरहेको जस्तो गरी आउने अनुदान होइन कि, यो चाहिँ संसदले अनुमोदन गरेर संसदले स्वीकृत गरेर आउने बजेट चाहिँ हुनु पर्यो, जुन हकको बजेट भन्छ नि, त्यो हकको बजेट आउनु पर्यो। र त्यो आइसकेपछि योजनाभित्रको बजेट आउनु पर्यो, योजनाभित्रको बजेट आएपछि भनेको त्यसमा चाहिँ कुनै पनि पिचलो पनि हुँदैन, आशा पनि हुँदैन, निराशा पनि हुँदैन, र दिन्छ कि रोक्छ कि भन्ने टेन्सन पनि हुँदैन। त्यसले गर्दाखेरि काम गर्न स्वायत्तता हुन्छ।
यहाँले भन्नुभएको यो मोडल चाहिँ वास्तवमा योभन्दा अगाडि चाहिँ सूचना तथा संचार सम्बन्धी उच्च स्तरीय समिति एउटा थियो काशीराज दाहालको अध्यक्षतामा बनेको, त्यहाँ सुझाव गर्दाखेरि चाहिँ अर्थव्यवस्थाको लागि चाहिँ त्यहाँ के भनिएको थियो भन्दाखेरि चाहिँ नेपाल सरकारको सर्वसञ्चित कोषबाट व्यवहार हुने गरी, त्यो चाहिँ सर्वसञ्चित कोषबाट जाने भन्नु खोज्नुभएको यहाँले सरकारको?
त्यो चाहिँ कोष जुनसुकै पनि हुन सक्ला, तर जस्तो भनौँ न संसदले के गर्यो भन्दाखेरि छुट्याएरै बजेट ल अहिले भनौँ न सार्वजनिक प्रसारण सेवा भनेरै नाउँ राख्नु, सार्वजनिक प्रसारण सेवालाई वर्षको यति करोड अथवा यति अरब रुपियाँ छुट्याएको छु भनेर मन्त्रीजीले भाषण गर्नुभयो, बजेट भाषण गर्नुभयो भने त्यो बजेट भाषण गरेको बजेट त अब आउनलाई ठिक छ, संचार मन्त्रालय मार्फत आउला जहाँबाट आउला, तर त्यो बजेट त त्यही शीर्षक अन्तर्गतको त्यो हकको बजेट भयो नि त। त्यसो भएपछि हरेक वर्ष सरकारले बजेट छुट्याउनु पर्छ, हरेक वर्ष त्यसरी चाहिँ बजेट आउनुपर्छ, जुन चाहिँ रातो किताबमा छापिएर अथवा भनौँ न बजेटको किताबमा छापिएर आउनु पर्यो कि।
जस्तै अब नेपालमा सार्वजनिक सेवा प्रसारण भन्ना साथै त पक्कै पनि यो प्रसारण त अहिले चलिरहेको प्रसारण भन्दा फरकै हुनु पर्ला, यसको कन्टेन्टमा पनि फरक हुनु पर्ला, सामग्रीहरू प्रसारण सामग्रीहरू उत्पादन प्रसारणमा पनि फरक हुनु पर्ला। यहाँलाई के लाग्छ, दक्ष जनशक्तिहरू प्रयोग गरेर एकदमै गुणस्तरीय सामग्रीहरू प्रसारण सामग्रीहरू उत्पादन गर्नुपर्ने आवश्यकता पूरा गर्नलाई कतिको चुनौती देख्नुहुन्छ?
अनि चुनौती भन्ने कुरो त समय अनुसार चुनौती हुन्छ पनि त्यसको समाधान पनि हुन्छ। जस्तो उदाहरणको लागि रेडियो नेपालमै नेपाल टेलिभिजनमै लामो समयदेखि काम गरेका धेरै तालिमहरू लिएका योग्य त्यहाँ सञ्चारकर्मीहरू पत्रकारहरू हुनुहुन्छ, उत्पादन गर्न सक्ने प्रसारण गर्न सक्ने हुनुहुन्छ। नपुगेको चाहिँ भर्ना प्रक्रिया अन्तर्गतबाट आउटसोर्सिङ भन्छ नि, बाहिरबाट राम्रा मान्छेहरू लिन सक्ने प्रावधान रहिनिहाल्छ। त्यो त यो भनेको त तपाईँको एउटा प्रक्रिया हो नि त, यो रातारात सबै कुरा एक आजको भोलि ठ्याक्कै ठिक हुने त होइन। त्यहाँ काम गर्ने मान्छे पनि सधैँभरि अलिकति नियन्त्रित अवस्थामा बसेको स्वभाव भएका मान्छेले खुलेर कति काम गर्न सक्छ भन्ने कुरा पनि होला। अर्को चाहिँ के हुन्छ भने काम गर्न सक्दैन भन्ने पनि छैन, भोलि जिम्मेवारी आइसकेर ल हामी स्वतन्त्र छौँ भनेपछि हामीलाई अब रोकटोक छैन, अब त्यो राष्ट्रको एउटा जिम्मेवारी हो, राष्ट्रको जिम्मेवारी भएपछि कानुनको अधीनभित्र संविधानको अधीनभित्र रहेर हामीले राष्ट्रका प्रचलित कानुनहरू राष्ट्रको एउटा चाहिँ मूल्य मान्यताभित्र रहेर चाहिँ हामीले काम गर्नुपर्छ भन्ने एउटा ओरिएन्टेसनमा लाने बित्तिकै भने त त्यहाँको जनशक्तिले त काम गर्न सक्दैन भन्ने मलाई लाग्दैन। त्यो जनशक्तिलाई सपोर्ट गर्न अर्को जनशक्ति पनि आवश्यकता अनुसार रहन्छ र त्यसले गर्दाखेरि यो नहुने भन्ने छैन। चुनौती त जहाँ पनि हुन्छ तर त्यसले समाधान गर्ने हो नि त सबैभन्दा पहिले त पहिले यो पीएसपीमा जानु पर्यो, गइसकेपछि यहाँका कर्मचारीको दरबन्दीहरू चाहिँ मिलान हुनु पर्यो, त्यो मिलान भइसकेर आफ्नो आफ्नो ठाउँ सबैको भइसकेपछि कसको क्षमता कता छ, कसको दक्षता कता छ, अहिले पनि त कसैले कार्यक्रम हेरिरहेछ, कसैले समाचार हेरिरहेछ, समाचार हेर्दाखेरि अलिकति सोचिराख्नु पर्थ्यो भने भोलि नसोच्ने अवस्था बनोस् भन्ने त हो नि होइन। गेट किपिङ गर्दाखेरि भोलि चाहिँ सरकारको डर मान्नु नपरोस्, सरकारमा बसेका मान्छेको सत्तारूढ दलका नेताहरूको अथवा मन्त्रीज्यूको सचिवज्यूको अथवा त्यहाँभित्र अरू त्यस्ता संरचनात्मक अङ्गहरूको डर मान्नु नपरोस्, किनभने अप्ठ्यारो परेकोलाई यो नबजाउनुहोस् न भनिदियो भने त के मतलब भयो त, के मानेको त यत्रो गरेर सार्वजनिक प्रसारण बनाएर होइन। त्यो मैले भन्न खोजेको चाहिँ त्यो त्यसरी जाने हो भने यो चुनौती भन्ने कुरा चाहिँ त्यत्रो होइन, तर सबैभन्दा ठुलो चुनौती चाहिँ सरकारले नै यसलाई कति स्वायत्ततामा राख्छ भन्ने कुरा चाहिँ ठुलो चुनौती चाहिँ म यो देख्दछु। त्यहाँ काम गर्ने मान्छेहरूले काम गर्न सक्छन् कि सक्दैनन् भन्ने चाहिँ मलाई दोस्रो तेस्रो चौथोतिर मात्रै सोच्नुपर्छ भन्ने लाग्छ। पहिले चाहिँ हामी कस्तो संरचना बनाउँछौँ, कस्तो खालको ऐन हामी ल्याउँदैछौँ भन्ने कुरा पनि हामीले हेर्नु पर्यो, किनभने यो अभ्यास हामी रातारात यहाँ गर्दै छैनौँ। यो अभ्यास अन्यत्र गरेको अभ्यासलाई हामी ल्याउँदैछौँ भनेपछि यसलाई तोडमोड गरेर आफ्नो अनुकूल बनाएर हिजो जसरी चाहिँ सरकारले नियन्त्रण गर्ने एउटा ठाउँ बनाएको छ त्यही ठाउँ राखेर गर्ने हो भने यो दुःख गर्नुको कुनै अवस्था छैन। त्यतिखेर जस्तै योग्य मान्छे राखे पनि तपाईँको स्वायत्त ढङ्गले काम गर्न दिएन भने उसले के गर्न सक्छ र ऊ पनि त मुख हेर्न थाल्छ नि। एउटा भनाइ छ नि, यो टप टु बटम भनिन्छ नि, टप टु बटम सिस्टममा तलकाले माथिको मुख हेर्ने, माथिकाले तल फर्केर निर्देशन दिने हो। यो अवस्था भएसम्म त त्यो कति योग्य मान्छे र कस्तो मान्छेसँग सरकारै हुँदैन कि, त्यहाँ योग्यताले काम गर्दैन, उसको विशेषज्ञताले काम गर्दैन। त्यसैले गर्दा सबैभन्दा ठुलो कुरो यसको स्वायत्तताको कुरा हो कि। स्वायत्तता भने त्यो होइन नि कि एकदम ठाडा ढङ्गले बाहिर गएर जे पनि गरोस् होइन नि त, राष्ट्रको जिम्मेवारी वहन गर्न सक्ने स्वायत्तताको कुरो गरेका त हामीले। जसरी जुन ढङ्गको संरचनामा हामीले यो परिषद राख्न खोजेका छौँ नि, यो परिषद यही हिसाबले बस्ने बित्तिकै स्वायत्त हुँदै हुँदैन, त्यसपछि कार्यकारी समितिको नियुक्ति जुन हिसाबले हुन्छ त्यसले स्वायत्तता हुँदै हुँदैन, जुन हिसाबले कार्यकारी समिति हटाइन्छ त्यसबाट त्यो स्वायत्ततै हुँदैन। त्यो चाहिँ सबैभन्दा ठुलो चुनौती हो कि मैले देखेको चाहिँ।
यो कार्यकारी समितिमा भनौँ न रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्जै गर्यो या अर्थात् चाहिँ एकै ठाउँमा राखेर नयाँ प्रसारण सेवाको रूपमा लाने भएपछि चाहिँ यो दुईटै कार्यालयबाट एक एकजना प्रतिनिधिको रूपमा आउने र त्यसपछि त्यहाँभन्दा माथि चाहिँ सरकारले नियुक्त गर्ने एकजना चाहिँ अध्यक्ष भनौ न कार्यकारी अध्यक्ष राख्ने अनि एक दुईजना सदस्यहरू मिलाएर समावेशीको आधारमा चाहिँ राख्ने यस्तो खालको मोडल कस्तो लाग्छ यहाँलाई? यो प्रबन्ध
समिति नियुक्त गर्ने र हटाउने भन्दाखेरि पनि मेरो भनाइ चाहिँ के छ भने सिफारिस गरोस् होइन, तर कमसे कम पनि राष्ट्रपतिबाट नियुक्त होस्। त्यो खालको व्यवस्था भयो भने त्यसको अलिक बलियो अलिक दह्रो हुन्छ त्यो निकाय भन्ने हो। किनभने काम गर्ने जस्तो भनौँ न मन्त्रालयले सदस्यहरू हटाइदिन्छ भनेपछि मन्त्रालयका विरुद्ध ती सदस्य जालान त ल भन्नुहोस् त, त्यही कार्यकारी समितिलाई के अधिकार पनि दिएको छ अथवा जिम्मेवारी दिएको छ भने तिमीले सम्पादकीय स्वतन्त्रता चाहिँ जुन छ त्यो जोगाउनु पर्छ है भनेर त्यसलाई भारी बोकाइदिया छ निष्पक्षता र सम्पादकीय स्वतन्त्रताको। तर त्यही कार्यकारी समितिको अध्यक्षलाई नेपाल सरकारले हटाउन सक्छ, त्यसका सदस्यलाई मन्त्रालयले हटाउन सक्छ भनेपछि ती कति स्वतन्त्र भएर त्यो आँट गर्लान् त
भनेपछि यहाँले भन्नुभयो कि राष्ट्रपतिबाट नियुक्त भयो भने चाहिँ त्यो अलिक धेरै राम्रो हुन्छ निष्पक्षताको हिसाबले भन्नुभयो, तर फेरि सिफारिस गर्ने एउटा समिति पनि चाहिन्छ। सिफारिस गर्ने समिति चाहिँ सरकारको भयो भने के हुन्छ?
सिफारिस गर्ने समिति
सरकारले सिफारिस गरे पनि के हुन्छ?
पनि भूमिका हुनु पर्यो, राष्ट्रिय सभा प्रतिनिधि सभाबाट पनि प्रतिनिधित्व हुनु पर्यो, तब त संसद बनाएको हो नि, तब संसदीय समितिहरू बनाएको हो नि त। संसदीय समितिले त सरकारलाई बोलाउँछन् नि त, प्रधानमन्त्रीज्यूलाई पनि बोलाएर स्पष्टीकरण लिन्छन् अथवा कुराहरू सोध्छन् होइन, त्यहाँ त जसलाई पनि बोलाउने अधिकार छ नि त संसदीय समितिहरूलाई, तिनीहरूको चाहिँ संलग्नता भयो भने त्यतिखेर यो बलियो बन्छ। त्यो यो किन भनिरहेको छु मैले भने त्यो कार्यकारी समितिको अध्यक्षलाई स्वेच्छाचारी बनाउनलाई होइन कि, त्यो कार्यकारी समितिको अध्यक्ष सदस्यहरू चाहिँ डरभर बिना कसैको डरभर बिना काम गर्न सकुन् भन्नका लागि त्यस्तो संरचना चाहिन्छ।
यहाँले अघि प्रसार भारतीको कुरा गर्नुभयो, कार्यकारी समिति बनाउनको लागि चाहिँ प्रसार भारतीको एक्जाम्पल हामीले उदाहरण दिने हो भने त्यहाँ चाहिँ सिफारिस गर्ने समिति चाहिँ उपराष्ट्रपतिको अध्यक्षतामा एउटा सिफारिस समिति बन्दो रहेछ अनि राष्ट्रपतिले नियुक्त गर्ने। हामीमा पनि उपराष्ट्रपतिको संयोजकत्वमा अध्यक्षतामा एउटा सिफारिस समिति बनाएर त्यसमा विपक्षी दल भनौँ संसदमा प्रतिनिधित्व गर्ने दलहरू राखेर गर्दा ठिक हुन्छ सिफारिस समिति बनाउँदाखेरि?
त्यो चाहिँ हामीले अलिक बढी छलफलै गरौँ होइन, भारतको जस्तै कपी नै गर्नुपर्छ भन्ने पनि होइन, तर मैले भन्न खोजेको कुरा चाहिँ आशय चाहिँ उनीहरूले त्यो किन गरे भन्दा अलिकति बढी स्वायत्तता होस् है, सिधै त्यहाँको कार्यकारीले हस्तक्षेप नगरोस् भन्न त्यो गरेका हुन् नि त होइन। हामीले पनि त त्यस्तो मोडल उपराष्ट्रपति होला अथवा चाहिँ संसदीय समिति होला अथवा चाहिँ उपसभामुख होला राष्ट्रिय सभाको अध्यक्ष होला उपाध्यक्ष होला यी विभिन्न निकाय जसलाई अलिकति हामी बढी स्वायत्त बढी स्वतन्त्र रूपमा मान्दछौँ र सार्वभौम पनि मानिन्छ, त उहाँहरूको संलग्नता भयो भने चाहिँ यो समिति बलियो हुन्छ। यो समिति बलियो हुनु भनेको के हो भने ऐन वक्तमा सरकारले पनि यसलाई चाहिँ हस्तक्षेप गर्न सक्दैन। सरकारले हस्तक्षेप गर्न नसक्नु भनेको मतलब के हो भने यसको स्वायत्तता बलियो हुनु हो, यसले सम्पादकीय स्वतन्त्रता सरकारकै विरुद्ध पनि यसले चाहिँ प्रमाण आधार भएको बेलामा बोल्न सक्छ भन्ने हो। त्यो पो हो त सार्वजनिक प्रसारण सेवा भनेको, त सरकारका विरुद्ध चाहिँ बोल्नै नसक्ने गरेको हुने पो, सरकारले निर्देशन दिइराख्ने कुराहरू राख्ने हो, त्यो मूर्त रूपमा सरकारले निर्देशन दिन सक्नेछ र अमूर्त शब्दहरू राख्ने त जेमा पनि निर्देशन दिने भयो नि त गरेर अलिकति यो चाहिँ हाम्रो अभ्यास चाहिँ त्यति धेरै सार्वजनिक प्रसारणको लागि चाहिँ सुखद अभ्यास चाहिँ हुँदैन है यो चाहिँ भन्ने मलाई चाहिँ अरू अरू देशको पनि मैले हेरेको भएर अध्ययन गरेको भएर हामी जब गर्दैछौँ भने एक स्टेप अगाडि गएर हामीले अलिकति उदारतापूर्वक ढङ्गले हामीले यसलाई नबनाउने, यसको मतलब यो होइन कि यो छाडा हुनुपर्छ, यसलाई कानूनले बाँधौँ न, यसलाई शर्तहरू राखौँ न कि यसले राष्ट्रिय हित विपरीत जानै नसकोस्, त्यो कुराहरू त राख्न मिलिहाल्छ नि।
धमराज लिमिटेडज्यू यहाँलाई धेरै धेरै धन्यवाद। रेडियो नेपालको सार्वजनिक प्रसारण सरोकार कार्यक्रममा सार्वजनिक सेवा प्रसारण र त्यस सम्बन्धी विषयमा प्रकाश पारिदिनु भएकोमा म यहाँलाई रेडियो नेपालको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। हस्त, आजलाई सार्वजनिक प्रसारण सरोकार कार्यक्रम यति नै। हाम्रो कार्यक्रम सुन्नु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता हामी फेरि सार्वजनिक प्रसारण क्षेत्रकै थप विषयहरू उठान गर्नेछौ। सार्वजनिक प्रसारण सरोकार कार्यक्रम सुन्न नभुल्नुहोला। आजलाई यस कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने कार्यक्रम संयोजक राजन कार्की, प्रविधितर्फ प्रज्वल खड्का सहित म प्रस्तोता जनार्दन विष्ट बिदा हुन्छु। नमस्कार।